إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما وبعد فيقول سبحانه وتعالى في محكم تنزيله قالت إحداهما يا أبت استأجره فإن خير من استأجرت القوي الأمين قال إني أريد أن أنكحك إحدى ابنتي هاتين على أن تأجرني ثماني حجج فإن أتممت عشرا فمن عندك وما أريد أن أشق عليك ستجدني إن شاء الله من الصالحين وعن أبي ذر رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم إخوانكم جعلهم الله فتية تحت أيديكم فمن كان أخوه تحت يده فليطعمه من طعامه وليلبس من لباسه ولا يكلف فوق طاقته فإن كلفه فليعنه أو كما جاء في الحديث محترم بزرگو دینی بھائی اور خواتین اسلام خطبہ مسنونہ کے بعد میں نے سورہ قصص کی دو آیتیں تلاوت کی آیت نمبر 26 اور 27 اور ترمذی شریف کی ایک حدیث پڑھ کر سنائی آیت کے اندر اللہ رب العزت ارشاد فرماتے ہیں ان دونوں بچیوں میں سے ایک نے کہا ابا جان ان کو آپ مزدوری پر رکھ لیجئے یہ بہت ایماندار بھی ہیں اور طاقتور بھی ہیں انہوں نے کہا ان کے والد نے میں اپنی ایک بیٹی سے تمہاری شادی کر دینا چاہتا ہوں مہر میں تم 8 سال بکریاں چراؤ گے اور اگر 10 سال بکری چراؤ گے تو یہ تمہارے لیے ٹھیک ہے تم کر سکتے ہو میں تم پر کوئی بوجھ نہیں ڈالنا چاہتا میں انشاءاللہ نیکوکاروں میں سے ثابت ہوں گا حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہما کہتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا یہ سب تمہارے بھائی ہیں جی اللہ نے کسی کو کسی کے ماتحت رکھا ہے اگر تمہارا کوئی بھائی تمہارے ماتحت ہو تمہارا خادم ملازم نوکر ہو تو اس کو چاہیے کہ اپنے نوکر کو اپنا کھانا کھلائے اپنا جیسا ڈریس بھی پہنائے اور اس کو اتنی تکلیف دے جتنی کہ وہ آسانی سے کر سکتا ہے اور اگر اس کو زیادہ تکلیف دیا تو اس کو چاہیے کہ اس کی مدد بھی کرے یہ ترمذی شریف کی روایت ہے ہمارے دین نے سب کے حقوق بیان کیے ہم پر اللہ کا کیا حق ہے نبی کریم صلی اللہ علیہ وسلم کا کیا حق ہے ماں باپ کا کیا حق ہے، بھائی بہنوں کا، بچوں کا کیا حق ہے، رشتہ داروں کا کیا حق ہے، جانوروں کا کیا حق ہے، سارے انسانوں کا کیا حق ہے، مزدوروں کا کیا حق ہے، یہ سارے حقوق ہمارے دین نے بیان کی. مسلمانوں نے ان سب پر عمل کیا. جن کے پاس بھی کوئی نوکر تھا یا غلام تھا ان کے ساتھ انہوں نے بہترین سلوک کیا. مزدوری، اجرت، اجرت کا مطلب یہ ہوتا ہے کہ ضرورت مند آدمی اپنی ضرورت کے لیے کسی کو کام پر رکھتا ہے اور اس سے فائدہ اٹھاتا ہے، اس سے کام لیتا ہے. اسلام میں یہ بات طے ہے کہ جو بھی آدمی کسی کو کام پر، مزدوری پر رکھنا چاہتا ہے، مزدوری طے ہونا چاہیے. دن کو کتنا دیں گے، ہفتے کو کتنا دیں گے، مہینے کو کتنا دیں گے، کچھ بھی ہو. یہاں تک کہ اگر کوئی عورت کسی کے بچے کو دودھ پلاتی ہے وہ بھی طے کرنا پڑے گا کہ اگر تم ایک مہینہ دودھ پلاؤ گی تو اتنا دوں گا، چار مہینہ دودھ پلاؤ گی میرے بچے کو تو اتنا دوں گا. اتنی سخت تاکید آئی. تو مزدوری معلوم ہونی چاہیے کتنا دیں گے. دوسری طرف کام بھی معلوم ہونا چاہیے، کون سا کام. اور تیسری بات یہ ہے کہ وقت بھی معلوم ہونا چاہیے کہ صاحب 12 گھنٹے کا کام، 8 گھنٹے کا کام، ایک مہینے کا کام، وہ بھی معلوم ہونا چاہیے. اسلامی فقہ کی کتاب میں بڑی تفصیل کے ساتھ ان ساری باتوں کو ذکر کیا گیا ہے. محدثین نے اپنے کتاب کے اندر ایک باب ہی باندھا ہے، کتاب الاجارتی. کسی کو مزدوری پر رکھیں گے تو اس کی کتنی کنڈیشن ہے، کیا کیا شرطیں. میں نے جو آیت پڑھی اس کے اندر کیا ہے، موسیٰ علیہ السلام نے انجانے میں ایک آدمی کو مارا، وہ مر گیا. فرعون کے دربار سے فیصلہ ہو گیا کہ جو ہمارے آدمی کو مارا ہے اس کو قتل کر دیا جائے بدلے میں. موسیٰ علیہ السلام کو جب معلوم ہوا تو موسیٰ علیہ السلام نکل کر اس محل سے بھاگے، گئے مدین بستی کی طرف، گئے تھکے ماندے، چلتے چلتے پیر بھی تھک گئے، پیٹ کھانے پینے سے بھی کچھ بھی، کھانے پینے کے لیے بھی کچھ بھی نہیں، بہت پریشان ہو کے پہنچے. وہاں بہرحال دیکھا کہ صاحب یہ کنواں ہے، اس پر بہت بڑی چٹان پتھر رکھے ہیں، اس کو ہٹا کے پانی نکال کے بکریوں کو پلاتے ہیں. دو بچیاں بکری لائیں، وہاں بیٹھ گئیں. موسیٰ علیہ السلام نے پوچھا کیا بات ہے؟ کہا کہ ان بکریوں کو پانی پلانا ہے. کہا پلا کے لے جاؤ نا. کہا نہیں، یہ 10 آدمی آ کے اس چٹان کو ہٹاتے ہیں پتھر کو، تب ہم لوگ پانی سہن سکتے. یہ معمولی پتھر نہیں ہے. کہاں کہاں ہے پتھر وہ؟ دیکھا بہت بڑا پتھر ہے، اللہ کا نام پڑھ کے اٹھا دیا. حیران ہوگی دونوں بچیاں، اتنی طاقت ایک آدمی کو. تو بہرحال بکری پلا کے، بکریوں کو پانی پلا کے پہنچ گئی گھر کو. ان کے والد کو تعجب ہوا کہ صاحب تم تو بہت لیٹ آتی تھیں بکریوں کو پانی پلا کے، آج اتنے جلدی کیسے آ گئی؟ کہا وہاں ایک آدمی ہے، اس نے یہ سب کام کر دیا. اب ان کو شوق ہوا، اب کون سے شعیب علیہ السلام رہے ہوں گے، ان کو شوق ہوا کہ بھی کون آدمی ہوگا اور اتنا ایماندار. کہا جاؤ بلے کے لے آؤ. ان بچیوں نے آ کے بلایا، موسیٰ علیہ السلام گئے ان کے پیچھے. تفصیل بہت آتی ہے. بہرحال موسیٰ علیہ السلام وہاں پہنچنے کے بعد انہوں نے دیکھا بہت ایماندار ہیں، امانت دار ہیں، بہت اچھے ہیں، بہت ٹھیک ٹھاک ہیں. ان کی دونوں بچیاں تھیں، تو کہا میں ایک بچی کی تم سے شادی کر دینا چاہتا ہوں. مہر میں کیا دیتے؟ وہ تو پاؤں میں جوتی بھی نہیں ان کے، کیا کرتے وہ؟ کہا کہ 8 سال میری بکریاں چرانا، اور اگر 10 سال چراؤ گے تو تمہاری مہربانی. تو اجرت کو کسی پر رکھ سکتے. تو قرآن مجید میں اس کا بھی ذکر آیا، ایک نبی نے ایک ہونے والے نبی کو مزدوری پر رکھا. تو مزدوری کا کام لینا جائز ہے اسلام کے اندر، مزدوروں کا حق ادا کرنا ضروری ہے. بہت واقعات آتے ہیں اس طرح کے، قرآن مجید کے اندر بھی اور حدیث کے اندر بھی. تو مزدوروں کا حق ادا کرنا اسلام سکھاتا ہے. جن لوگوں نے بھی مزدوروں کا حق ادا کیا الحمدللہ ان کے کاروبار میں بھی فائدہ رہا, ان کے کاروبار میں امانت اور دیانتداری رہی, ان کے ملازمین اور کام کرنے والے وفادار رہے. یہ ہوا. تو نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں دیکھو جی سب انسان ہی نہ ہیں, اگر کوئی آدمی اللہ نے تمہارے ماتحت اس کو رکھا ہے, اب ماتحت رہنے میں غلام بھی ہو سکتا ہے مزدور بھی ہو سکتا ہے, عام طور پر غلاموں کا رواج مدینے میں زیادہ تھا. کہا دیکھو اگر ہے نا غلام جو کھانا تم کھاتے ان کو بھی کھلاؤ بھائی ذرا, جو کپڑا تم پہنتے ہو پہنا ان کو, اتنا ہی ان کو کام دینا جتنا وہ کر سکے, زیادہ کام نہیں دینا. زیادہ کام دیا ان کی طاقت سے زیادہ تو تمہیں مل کر ان کے ساتھ مدد کرو. یہ پیارے نبی صلی اللہ علیہ وسلم کی تعلیم ہے. صحابہ کیسے عمل کیے اس پر؟ حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ کا غلام تھا, یہ کہیں گئے اپنے غلام کے ساتھ, ان کے یہ بھی کپڑا پہنے تھے غلام بھی کپڑا پہنا تھا, یوں سمجھ لیجئے ایک سفید کپڑا ایک کالا کپڑا, وہ بھی ایک سفید کپڑا ایک کالا کپڑا. دیکھنے والوں نے کہا رہے تم دونوں سفید کپڑے پہن لو, اس کو دونوں کالے کپڑے دے دو نا, ایک ڈریس ہو جاتا نا, سوٹ ہو جاتا نا. حضرت ابو ذر غفاری نے کہا نہیں جی, اللہ کے رسول کیا فرمائے, تم جو پہنو ان کو پہناؤ بولے, اگر میں اسے کالا دیا میں سفید پہن لیا, میں کالا پہن لیا اس کو سفید دیا تو ایکول رائٹ ادا ہوتا نہیں نا, اس لیے میں ایک سفید ایک کالا اور اس کو بھی ایک سفید ایک کالا دیا. اب اندازہ کریں کہ غلاموں کا کتنا خیال کرتے تھے صحابہ اکرام. نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں اگر تمہارا خادم نوکر کھانا پکایا لایا تمہارے پاس, اس کو نہیں کھلا سکتے, تھوڑا کھلا دو, پکایا محنت کیا اس کی خوشبو سونگتا رہا نا, اس کے ہاتھ میں ایک لقمہ ہی رکھ دو کھا لے گا. اتنا خیال کیا صحابہ اکرام نے اور پیارے رسول صلی اللہ علیہ وسلم کی تعلیمات اتنی زیادہ تھی. حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ کہتے ہیں ایک آدمی نے آ کر نبی کریم صلی اللہ علیہ وسلم سے دریافت کیا, اللہ کے رسول میں اپنے غلام کو میں اپنے خادم کو ایک دن میں کتنی مرتبہ اس کی غلطی معاف کرنا؟ جواب دیے نہیں پیارے نبی صلی اللہ علیہ وسلم. پھر انہوں نے پوچھا یہ اللہ کے رسول میں اپنے خادم کو کتنی غلطی ایک دن میں معاف کروں؟ کہا 70 غلطی معاف کرو. آپ اندازہ کریں وہ بھی انسان ہے, کتنی بار معاف کرنا ایک دن کو؟ کہا 70 بار. یہ بھی ترمذی شریف کے اندر ایک حدیث ہے, آپ اندازہ کریں. ایک صحابی تھے ان کا نام تھا ابو مسعود انصاری, ان کے پاس ایک لڑکی تھی باندھی تھی یا کام والی تھی نوکرانی, جیسے بکری چرانے کے لیے رکھتے نا ویسے, بکری چرانے دیا اس کو, لاؤ بکری جاؤ کے چرا کے لے آؤ. وہ بچی لے گئی کھیل کود میں مشغول ہو گئی, بکریاں چر رہی ہے جنگل میں, ایک بھیڑیا آیا ایک بکری کو اٹھا کے لے گیا. یہ ابو مسعود انصاری دور سے دیکھ رہے تھے, لڑکی کو کچھ بھی پرواہ نہیں. اب ان کو غصہ آیا, آدھے مارا اس بچی کو. مارنے کے بعد ان کو خیال ہوا کہ اللہ اگر قیامت میں پوچھے تم لڑکی کو کیوں مارے میں کیا جواب دوں, بہت پریشان ہوئے. تو پھر اللہ کے رسول صلی اللہ علیہ وسلم سے آ کے انہوں نے کہا, تو اللہ کے رسول نے کہا اس کو آزاد کر دو. ابو مسعود انصاری کے تعلق سے یوں آتا ہے ایک لڑکے کو اپنے غلام کو مار رہے تھے, پیچھے سے آواز آئی ابو مسعود ابو مسعود, तुमको अल्लाह ने इस बच्चे को मारने की जितनी ताकत दी है ना, अल्लाह को तुमको मारने की उससे भी ज्यादा ताकत है। डर गए, देखा कौन है? प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम। कहा इसको मार रहे हो, तुम्हारे गुलाम को, तुम्हारे नौकर को मार रहे हो? उन्होंने कहा अल्लाह के रसूल, मैं इसको आजाद कर देता हूं। उन्होंने आजाद कर दिया। गुलामों के साथ, नौकरों के साथ उसने सुलूक, उनका हक अदा करना, उनके हुकूक देना, ये प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की तालीमात है। हदीसें मैंने कहा बहुत सारी हैं, कुछ हदीसें मैंने सुनाई। एक वाकया भी हदीस के अंदर जिक्र किया गया इसी मजदूरी के ताल्लुक से, उजरत के ताल्लुक से। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, तीन आदमी सफर पर निकले, बारिश होने लगी या रात होने लगी, तो उन्होंने कहा भाई अब कहां जाएंगे इतनी रात को, चलो इसी गार के अंदर सो के सुबह जाएंगे। अगर बारिश हो रही थी तो उन्होंने कहा बारिश बंद हो जाएगी तो हम लोग जाएंगे, चलेंगे, चलो इसमें छुप जाएंगे। गए गार में, बैठ गए, छुप गए। अब ऐसा हुआ कि एक बड़ा पत्थर लुढ़कते हुए आया और वो गार के मुंह को बंद कर दिया। अब तीन आदमी उसको ढकलते, कुछ नहीं, बड़ा पत्थर, परेशान, क्या करें भाई, जितनी ताकत डाल सकते थे ढकेले, धक्का दिए, कुछ नहीं, पत्थर बहुत बड़ा था। उनके दिलों में बात आई, मरना पड़ेगा शायद यहीं, हमारी मौत शायद यहीं आएगी। लेकिन मुसलमान जल्दी मायूस नहीं ना होता है, वो तो अपनी अल्लाह से उम्मीद रखता है कि अल्लाह बचाएगा। उन्होंने कहा भाई जिंदगी में जो हम लोग बेहतरीन काम किए हैं उसको याद करो और अल्लाह से दुआ करो, अल्लाह मैं इतना अच्छा काम किया, मैं तेरे वास्ते क्या रहा, अल्लाह इस चट्टान को दूर कर दे, अल्लाह इस पत्थर को हटा दे। अल्लाह इसको बोलते अमल के जरिए वसीला तलाश करना, वसीला लेना। अल्लाह मैं तेरे वास्ते 1,00,000 रुपया गरीबों को, मिस्कीनों को, मोहताजों को दिया हूं, अल्लाह मेरे व्यापार में बरकत दे। अल्लाह हाँ, नेकी का ये काम करके अल्लाह से वो काम बोल के दुआ कर सकते, ये रियाकारी नहीं, ये जायज वसीला। और अल्लाह के प्यारे रसूल ने भी फरमाया है ये कर सकते। लिहाजा सब ने एक एक काम याद किया। दोनों ने, तीसरे आदमी ने कहा अल्लाह तू जानता है कि मैंने एक आदमी को मजदूरी पर रखा, काम हो गया, मैं मजदूरी दिया, तो उसे गुस्सा आ गया, वो बोल कर रखा भाई इतनी मजदूरी दूंगा, अब ये पता नहीं क्या समझा, मजदूरी दिया तो लिया नहीं, गुस्सा आ गया, कहा जाओ जी मजदूरी रख लो तुम्हारी, अरे ले लो भाई, चला गया गुस्से में। अब इस अल्लाह के बंदे ने सोचा इस मजदूर की मजदूरी मेरे लिए हराम, मैं क्या करूं इसको, रख लिया उसकी मजदूरी के पैसे उठा के। दिल में बात आई ऐसे ही क्या पैसे रखेंगे, कुछ करेंगे व्यापार तिजारत वगैरह, जैसे किसी ने अंडा खरीदा, मुर्गी खरीदा, क्या क्या सब हुआ। अब साहब बाग हो गया, खेत हो गया, बकरियां हो गई, उसी मजदूरी के पैसे। कितने साल के बाद मजदूर को याद आया, जरूरत पड़ी, हाँ फुला आदमी के पास मेरी मजदूरी है, जाकर उससे मांगेंगे। आया, कहने लगा आपको याद है क्या, मैं एक बार आपके पास काम किया, मजदूरी दिए लेकिन मुझे कम मालूम में छोड़कर चला गया, आज मुझे जरूरत है वो पैसे दे दो। अल्लाह के बंदे आ गए क्या तुम ही हो क्या, आओ आओ, ये जितना खेत है तुम्हारा, ये जितने बकरियां सब तुम्हारी। उसने क्या क्या जो मजाक करते क्या, दिल लगी करते क्या, मैं मजदूरी मांगता हूं तो कहते खेत भी उठा लो, बकरियां भी उठा लो, क्या है ये। कहा नहीं मेरे भाई, तुम्हारे पैसे से मैंने कारोबार किया, अल्लाह ने इसमें बरकत दी, ये सब तुम्हारा उठा के ले जाओ। अल्लाह, کتنی خوشی اس کو ہوئی ہوگی بھائی. تینوں آدمی نے جب دعا کی تو پتھر ہٹتا ہٹتا پوری طرح ہٹ گیا, تینوں آدمی باہر نکل کر آ گئے گھر. مزدوری میرے بھائی, کسی کی مزدوری پر ناجائز قبضہ کریں گے ہمارے لیے حلال نہیں ہوگا, ہماری برکت ختم ہو جائے گی, ہمارا کاروبار ختم ہو جائے گا. اس لیے مزدوروں کا خیال کرنے کی اسلام ترغیب دلاتا ہے. جس کے پاس بھی کام والے ہوں, مزدور ہوں, ان کا خیال کرنا چاہیے, ان کو طاقت سے زیادہ ان کو کام نہیں دینا چاہیے. یہ ہماری اسلامی تعلیمات. اور دنیا کا پورا ریکارڈ ہے کہ مسلمانوں نے اپنے غلاموں کے ساتھ, مزدوروں کے ساتھ کتنا اچھا تعلق کیا, کتنا اچھا معاملہ کیا. اللہ کے پیارے رسول صلی اللہ علیہ وسلم نے ایک مرتبہ فرمایا, اگر کوئی آدمی کسی کے پاس غلام ہو, غلام میں مزدور میں فرق ہے, لیکن آج کل کے مزدور بھی غلام کی طرح ہو جاتے نا. فرمایا نبی کریم صلی اللہ علیہ وسلم, اگر کوئی کسی کے پاس مزدور ہو یا غلام ہو, اللہ کا حق بھی ادا کرتا, اپنے آقا کا بھی حق کرتا ادا کرتا, قیامت میں اللہ اس کو ڈبل ثواب دے. اللہ کا حق کیا, نماز کا ٹائم ہوا, آگے نماز پڑھا, رمضان آیا, روزہ رکھا. ایسا نہیں ہوتا کہ کمپنی میں رہنے کی وجہ سے بولتا اب نماز کیا پڑھنا, کمپنی ٹائم دیتی نہیں نماز کو, نہیں تو تھوڑا ٹائم دیتی کمپنی, وہ کھا لے پی لے کو ذرا ریسٹ لیے تک ٹائم ختم ہو جاتا, نماز کہاں سے پڑھنا, کمپنی میں کام کرنے کے لیے نماز چھوڑ دیتا. ایسا نہیں, میں یہ مزدور کی مثال دیتا ہوں غلام کی, لیکن میں نے کہا مزدور میں بھی بہت ساری چیزیں ملتی جلتی ہیں. تو لہذا ایسا آدمی جو اللہ کا بھی حق ادا کرتا, تھک گیا آپ کہاں سے نماز پڑھنے کا, نہیں نہیں اذان بھی آتا نماز پڑھتا, رمضان میں روزہ رکھ کے کہتا میں روزہ میں کام وام کروں گا نہیں, ایسا بھی نہیں. کام کرتا نماز نہیں پڑھتا, یا کام کرتا روزہ نہیں رکھتا, ایسا نہیں, دونوں برابر کرتا, ڈبل ثواب اس کو ملے گا. حضرت ابو ہریرہ کہتے ہیں, میری ماں کی خدمت کرنے کا معاملہ ہے, اگر میری ماں کی خدمت کا معاملہ نہیں رہتا تو میں غلام رہنا پسند کرتا, مجھے ڈبل ڈبل ثواب ملے گا نا یہ کام کرے تو. غلام بننے کی تمنا کرے حضرت ابو ہریرہ. اسی طرح کسی آدمی نے بلا کے اپنے غلام کو آزاد کیا, بھائی جاؤ آج سے تم آزاد, رونے لگے, کیوں جی آزاد کیے تم کو, جاؤ تو خوش ہونا چاہیے نا. کہا نہیں, اب تک تو آج تک مجھے ڈبل ڈبل ثواب ملتا تھا, آج سے ایک ایک ثواب ملے گا. کتنا اچھا سلوک کیے ہوں گے وہ لوگ غلاموں کے ساتھ. میرے بھائیوں, اسلامی تعلیمات کو جاننا چاہیے, لہذا ہر آدمی اپنے غلاموں کا خیال کرے, اپنے مزدوروں کا خیال کرے. نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں, اگر کوئی آدمی کسی مزدور سے کام لیا اور اس کی مزدوری نہیں دیا, میں قیامت میں اس سے لڑوں گا, ایسے فرمایا. لہذا کوئی بھی آدمی ہمارے پاس کام کرتا ہے تو اس کا خیال کرنا چاہیے. دنیا میں اسلام نے پہچانوایا, اسلام نے کہا مزدور کے حق کیا ہیں, مزدور کون ہے, اس سے کیا کرنا چاہیے, کتنا دینا کتنا لینا, وہ بھی ایک انسان ہے. لیکن دنیا کی پوری قوموں نے مزدوروں کو اور غلاموں کو جانوروں سے بدتر رکھا, رات دن کام, یہاں تک کہ آدمی اس میں سڑ جائے گل جائے جب بھی نہیں چھوڑتے, ہمیشہ کوڑا رکھے رہتے تھے مارنے کے لیے. ذرا کچھ مزدور ذرا کچھ غلام سستی کیا مارتے تھے. انتہائی ظلم و ستم ہو گیا دنیا کے اندر مزدوروں پر. ایسا ہوا, اسلامی بات پر عمل کرتے, اسلامی تعلیمات ہوتی, ایسے نہیں ہوتا. آج دنیا کے اندر جب بھی مئی کی پہلی تاریخ آتی ہے تو لوگ مزدور لوگوں کی چھٹی ہو جاتی, مزدور میں سب آتے, وہ مزدور میں بینک والے بھی آتے, آفس والے بھی آتے, اسکول کالج والے بھی آتے, سب آتے. مے ڈے خوشی منانا, لیبر ڈے مزدوروں کا دن, کیا ہوتا ہے؟ اسلام نے تو پورے حق دیے تم کو, اسلام کی بات سمجھتے تو ٹھیک, ایک دن کھائے پیے مزہ کیے और जो कुछ कमा के रखे थे 6-8 महीने में सब खर्च करके आज हो जाएगा। पिएंगे, गाएंगे, उछलेंगे, कूदेंगे, क्या? अरे आज तो मे डे है भाई, लेबर डे है। अल्लाह अकबर। इस्लाम की तालीमात कितनी साफ सुथरी है, इस्लाम ने हमको कितनी प्यारी बातें बताई है मजदूरों के ताल्लुक से, लेकिन लोगों को ये बातें मालूम नहीं है। लोग जानते हुए भी इस्लाम की बातों को करते हैं। कहते हैं कि साहब मजदूरों पर सबसे बड़ा एहसान किसने किया? कम्युनिस्टों ने किया, कि उन्होंने दुनिया के अंदर मजदूरों का हक मनवाया कि मजदूर का एक हक होना चाहिए, मजदूर को उनको छुट्टी होना चाहिए, मजदूर के इतने घंटे होना चाहिए काम करने के, मजदूर को इतना बोनस देना चाहिए। पूरे इस्लाम की बातें, इसमें कोई भी चीज आज नहीं, आज से 1000 साल पहले उठाकर देखेंगे। ये सब मे डे भी लेबर डे भी कितने दिन से होगा? 70-80 साल से होगा, 100 साल से होगा। हमारे 1200 साल पहले की किताब उठाकर देखे, मजदूरों के पूरे हुकूक जिक्र किए गए, होना चाहिए। इस्लाम इस बात की इजाजत नहीं देता है कि साहब वो औरतों से काम लिया जाए, उनको जबरदस्ती जो है काम पर रखा जाए, इसकी इजाजत नहीं है। लेकिन दुनिया में जब जब जरूरत पड़ती है सब इस्तेमाल करने लगे। इंडस्ट्री का फैलाव हुआ तो मर्द ना काफी होगा तो औरतों को भी काम पर रख लिया। हमारे मुल्क के अंदर आज से चंद साल पहले तक रात के 9-10 बजे से सुबह के 6 बजे तक किसी भी औरत को काम पर रखना जुर्म था, कानून के खिलाफ था। नहीं रख सकते औरत को रात में काम में, मर्दों को रखो। लेकिन जब जरूरत पड़ी और सब कॉल सेंटर सब आने लगे, उनको भी इस्तेमाल कर लिया। इस्लाम ऐसे नहीं कहता है, इस्लाम तो सबका हक देता है। अगर उसकी हिफाजत नहीं है, अगर उसके लिए कुछ भी परेशानी है, इस्लाम ऐसे मजदूरी की इजाजत नहीं देगा, ऐसे काम की इजाजत नहीं देगा। मजदूरों के ताल्लुक से इस्लाम की जितनी बातें माशा अल्लाह पढ़ते हैं तो हैरान हो जाते हैं, या अल्लाह हमारे प्यारे नबी ने कितनी प्यारी बातें दुनिया को बताई हैं। मजदूरों का भी हक बताया और ये भी बताया कि साहब आखा के लिए मजदूर के दिल में कितना खुलूस और मोहब्बत होनी चाहिए, कितनी ईमानदारी अमानतदारी होती थी काम करने वालों के अंदर। अब्दुल्ला बिन मुबारक रजी अल्लाह तआला के ताल्लुक से आता है कि उनके वालिद जो थे मुबारक, ये एक बाग में मुलाजिम थे, नौकर थे। आखा गया एक दिन उनसे कहा एक अनार तोड़ के उसका रस पिलाओ। एक अनार जाके तोड़ के लाए, उसका रस पिलाए, बहुत अच्छा, बहुत मीठा था, बहुत ज्यादा भी था। कहा जा अच्छा जी और एक झाड़ का लेकर। अब वो एक और झाड़ का लेकर आए तो इतने पास से रस भी कम था, खट्टा भी था। अब उसे गुस्सा आया, कहा मेरे बाग में तुम इतने साल से काम करते, आज तक तुमको नहीं मालूम क्या खट्टा अनार कौन सा है, मीठा अनार कौन सा, मालूम नहीं क्या? मुबारक ने कहा मुझे आप मजदूरी पर मेहनत पर रखे हैं, हर अनार का रस चूसने रखे नहीं, आज तक मैं इतने साल से एक अनार भी खाना है एक दाना भी नहीं चखा। अच्छा ऐसा है? एक ही बेटी थी, खुशी होकर अब्दुल्ला के और उनको जो मुबारक के भी एक लड़का था शादी करके। मजदूर कितना वफादार था अपने बाग का, दसियों साल रहा लेकिन एक अनार का दाना नहीं चखा, ऐसे था। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना कि जो आदमी अल्लाह का भी हक अदा करेगा और अपने मालिक का भी हक अदा करेगा उसको डबल सवाब मिलेगा। तो अल्लाह ताला ने दोनों हक बयान किए, लेकिन इस राज के अंदर मजदूरों का पूरा हक बयान किए, मालिकों का कारखाने वालों का कुछ भी हक नहीं। बहुत से मरतबे ऐसा होता है कंपनी फेल होती है, नुकसान होता है, गवर्नमेंट को उससे कोई मतलब नहीं, हमको मजदूरों का हक चाहिए, व्यापार बंद कर दो, जाके जेल में रहो, सड़ते रहो, इनका आप हक दीजिए। इस्लाम ऐसे नहीं कहता है ना, इस्लाम तो कहता है जैसे कोई किसी के पास से कर्ज लिया, आया पापर हो गया, इस्लाम कहता है जो माल है ना अगर ऐसे एज इट इज है जो जिसके पास से लाए उसको दे दो, और अगर छोटा छोटा थोड़ा थोड़ा माल बच गया डिवाइड करके सबको इक्वल दे दो, बस हो गया, उतना ही मिला तुमको, क्या करें, ये भी नुकसान में है ना। ये फायदे में होकर अगर तुमको नहीं देता तो और बात थी, लेकिन आजकल देखिए मजदूरों के हुकूक इतने दिला दिए, मजदूरों को इतना ऊपर चढ़ा दिए। एक आदमी कंपनी खोलने से पहले सोचता है कंपनी बंद करने के लिए मुझे कितने लाख रुपए की जरूरत पड़ेगी, मेरे पास तो 200 लेबर होंगे, 200 लेबर के लिए सेटलमेंट के लिए कितना चाहिए? कंपनी खोलने से पहले कंपनी के सेटलमेंट के लिए आदमी सोचता है। ये तरफा हक अदा की, मजदूरों का ख्याल किए, कारखाने के मालिकों का हक अदा नहीं किए, उनका ख्याल नहीं किए। ये सरमायादारा निजाम ये और इस तरह के निजाम कम्युनिज्म के अंदर ये होता है, सिर्फ मजदूरों का ख्याल, मालिक मरे जाए जले हमको उससे मतलब नहीं, मजदूरों का। इस्लाम ऐसे नहीं करता, इस्लाम दोनों का बताता है, दोनों की बातें बताता है। आज मेरे भाइयों जरूरत है हम जो मुलाजिम रखते हैं उनके दिल में वफादारी पैदा हो, उसके लिए भी कोशिश करें, हम उनका हक अदा करें उसकी भी कोशिश करें, और ये बताने की कोशिश करें। ये सब इस्लाम की बातें हैं, हम किसी और से डर कर ये सब नहीं करते, इस्लाम ने हमको बताया सिखाया है। लिहाजा हमारे लिए तो हर दिन मे डे है, लेबर डे है, हम लोगों के लिए साल में एक दिन नहीं आता हमारा डे, हम लोगों के लिए रोजाना जितने दिन मजदूर है हर दिन अल्लाह से हमको डरना है, उनका हक अदा करना है, उनकी रियायत करनी है। इस्लाम यही दीन है, आफाकी दीन है, सारी दुनिया के लोगों का इस्लाम ख्याल करता है, सारे लोगों के हुकूक अदा करने की इस्लाम हमको ताकीद करता है। लिहाजा हमारे लिए जरूरी है कि इन बातों का ख्याल करें। अल्लाह रब्बुल इज्जत हमको सबके हुकूक अदा करने की तौफीक नसीब फरमाए, और अल्लाह ताला हमको हमेशा ईमान पर कायम रखे और इसी पर हमारी मौत भी आए। अकुल कौली हादा वस्तगफिरुल्लाह ली वलकुम लिसाइरिल मुस्लिमीन फस्तगफिरू इन्नहू वल गफूरुर रहीम। الحمد لله الأحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا أحد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم اللهم انصر من نصر دين محمد صلى الله عليه وسلم واجعلنا منهم واخذل من خذل دين محمد صلى الله عليه وسلم ولا تجعلنا منهم اللهم انصر الإسلام والمسلمين واخذل الكفرة واليهود والنصارى والمشركين اللهم دمر ديارهم وشتت شملهم ومزق جمعهم وخرب بنيانهم وخالب بين قلوبهم وانزل بهم بأسك الذي لا ترده عن القوم المجرمين اللهم اكفناهم بما شئت اللهم اكفناهم بما شئت عباد الله رحمني ورحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله تعالى أعلى وأولى وجل وأهم وأتم وأكبر.